अब तपाईँहरू सुन्दै हुनुहुन्छ कृष्ण सर्टुङ्गे र केपी पौडेलको साथमा अनलाइन रेडियो कार्यक्रम सिर्जनाका आवाज। बगैँचाको फुल जस्तो सकिन कि सजाउन, बगैँचाको फुल जस्तो सकिन कि सजाउन, उत्याउलो नभन्नु है नजानिने लजाउन। कहिले काहीँ रिसाएर घुर्की मैले लगाए भने, कहिले काहीँ रिसाएर घुर्की मैले लगाए भने, आफ्नै सम्झे माफ गर्नु गल्ती गरे बचाउन, बगैँचाको फुल जस्तो सकिन कि सजाउन। माया तिमलाई धेरै गर्छु हुन सक्छ शैली छैन, माया तिमलाई धेरै गर्छु हुन सक्छ शैली छैन, खतै खतै माया गर धेरै राख्न फलाउन, बगैँचाको फुल जस्तो सक्दिन कि सजाउन। यो जीवनमा तिम्रै हुँ म जीवनभर साथ दिए, यो जीवनमा तिम्रै हुँ म जीवनभर साथ दिए, उकाली र ओह्रालीमा साथ दिए डराउन, बगैँचाको फुल जस्तो सक्दिन कि सजाउन। उट्याउलो नभन्नु है नजानिने लजाउन, उट्याउलो नभन्नु है नजानिने लजाउन। समीक्षा पौडेल कटेहरी सात धनकुट्टाबाट यो उहाँको साह्रै मिठो गजल सँगसँगै हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ र गत हप्तामा जस्तै यो हप्तामा पनि कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण बुबामा दाजुभाइ दिदीबहिनीहरू र साहित्यलाई माया गरेर आफ्ना लेख रचनाहरू यस सिर्जनाका आवाजसम्म पुर्याउनु हुने सम्पूर्ण साहित्य प्रेम मित्रजनहरूलाई प्राविधिकमा नन्दराम खड्का, सोनम पुनसँगै सञ्चालक कृष्ण सर्टिङ मगर र केपी पौडेलको फेरि पनि एकैसाथ नमस्कार टक्राउँदै हामीहरू तपाईँका लेख रचनाहरूलाई अगाडि बढाउने जमर्को गर्दैछौँ र तपाईँहरूलाई यो पनि थोरै जानकारी गराउन चाहे हप्तामा एकचोटि शुक्रबार 8 PM देखि 8:30 PM तपाईँहरूले यो कार्यक्रम सुन्न सक्नुहुनेछ सिर्जनाका आवाज। आधा घन्टा तपाईँहरू माझ रहेर तपाईँहरूका विभिन्न लेख रचनाहरूलाई हामी वाचन गर्ने गर्दछौँ र यो रात्रिकालीन अवस्थामा तपाईँहरू खाना खाएर बिस्तारामा सुतिसक्नु भएको छ होला, कोही भोल्युमलाई ठुलो बनाएर सिर्जनाको आवाज सुन्नको लागि हतार हतारमा पनि हुनुहुन्छ र कोही नेटले काम नगरेर नेटको टेन्सनमा पनि हुनुहुन्छ होला। जे जस्तो अवस्थामा भए तापनि यो हप्ताको जो सिर्जनाको आवाज कार्यक्रम सुन्न नसके तापनि तपाईँहरूले डाउनलोड गरेर फेरि पनि तपाईँहरूले यसलाई सुन्न सक्नुहुनेछ र अब कार्यक्रमलाई ढिलो नगरिकन हामीहरू कार्यक्रम तपाईँहरूका लेख रचनाहरूलाई अगाडि बढाउने छौँ, गजललाई समेट्नेछौँ, त्यस पछाडि आज कथा रहेको छ, हामी कथा यो हप्तामा कथा वाचन गर्नेछौँ। अब स्वीकारिहालौँ यो मिठो साङ्गीतिक आवाज, त्यस पछाडि तपाईँहरूका लेख रचनाहरू पक्कै पनि हामी अगाडि लिएर आइपुग्नेछौँ।
जब लाग्छ माया ला।
मिठो साङ्गीतिक आवाज पछाडि एउटा कथा हामीले मनोरञ्जन तपाईँहरूलाई गराउन गइराखेका छौँ। यो कथा पठाउनु भएको छ बबिता घिमिरे, पाँच थर हाल उर्लाबारी मोरङबाट पठाउनु भएको कथा छ। मैले कथा यसरी वाचन गर्दैछु। म गाउँमा जन्मे, गाउँकै रहन सहन चालचलन र परिवेशमा हुर्के। लगभग 8 वर्ष कि हुन्जेलसम्म त्यही गाउँमा रमाए। मेरो बुबा शिक्षक हुनुहुन्थ्यो। आमा बुवाको चाहना छोराछोरीलाई अलिकति सुविधा भएको ठाउँमा लैजाने र गुणस्तरीय शिक्षा दिई असल बनाउने थियो। हो, त्यही चाहना सहित उहाँहरूले हामी नजन्मदै गर्नुभएको थियो होला। तर बल्ल म 8 वर्ष पुग्दा मात्र त्यो सपना साकार पार्न सफल हुनुभयो उहाँहरू। हामी धनकुटाको हुला टोलमा घर किनेर बसाइ सर्यौं। बुबा मात्र गाउँमा बस्नुहुन्थ्यो। हामी दाई दिदी आमा र म मात्र धनकुटामा आयौं। हामी गाउँमा हुर्केका सहर पटक्कै पचेन। गाउँको याद बरोबर आइरहन्थ्यो। गाउँमा हामी डल्ली बच्चे भुन्टी छलीमाया र साइलीसँग धुलामा भात पकाइ खेल्थ्यौं। जुम्राको गोल बनाएर ढुङ्गा लडाई खेल्थ्यौं। बारीका कान्लातिर लुकामारी खेल्थ्यौं। घरबाट स्कुल फर्कदा माने डाँडामा 1-2 घन्टा जति कपर्दी डुम लुकामारी खेल्थ्यौं र साँझ मात्र घर पुग्थ्यौं। अनि कोदोको रोटीमा झगडा गर्थ्यौं। तर सहरमा डल्ली बच्चे र भुन्टीहरू थिएनन्। भात पकाई खेल्नलाई माटो थिएन, ढुङ्गा लडाई खेल्नलाई ढुङ्गा थिएनन्। जताततै सिमेन्टेड गरिएका रोडहरू मात्र थिए। झुम्राको गोलको साटो भलिबल थियो। स्कुल पुग्नलाई रोडै रोड 5 मिनट लाग्थ्यो। गाउँको जस्तो खेल्नलाई माने डाँडो थिएन। सहरमा पनि खाजा कोदोको रोटी नै माग्थ्यौ आमालाई। वास्तवमा सहरमा हामी कति पनि खुसी थिएनौ। 1-2 दिन छुट्टी भयो भने गाउँतिर कुदिहाल्थ्यौ। कति नै टाढा थियो र धनकुटादेखि थाङ्गोङ पुग्नलाई कहिलेकाहीँ त आमालाई ढाँटेर दाई र म भागेर गाउँ जान्थ्यौँ। जे होस्, हाम्रा लागि गाउँमा बिताएका पल र गाउँमा यति आनन्द लाग्थ्यो कि त्यो आनन्दको बारेमा न त स्वर्गलाई थाहा छ, न त दरबारीय सुखको घमण्ड गर्नेहरूलाई। समय परिवर्तनशील छ, मूल्यवान छ र स्वार्थी पनि, किनकि समय आफू मात्र परिवर्तनशील हुन चाहँदैन। सँगसँगै हरेक चिज वस्तु र मानवलाई पनि परिवर्तन गर्दै लैजान्छ। मैले आफ्नो उमेरसँगै गाउँलाई भुल्दै सहरको रमझममा रुमलिन पुगेँ। अबको लागि गाउँ जाने त्यति फुर्सद पनि हुन छाड्यो। म कहिले डान्स सिक्न जान्थे, कहिले साइबर जान्थे, कहिले कसैको बर्थडे, कहिले लामो समय स्कुल बिदा भयो भने धरानको बुढा सुब्बा दन्तकाली अनि शान्तिवन र हरियाली पार्कतिर घुम्न जान्थे। यतिसम्म कि त मलाई गाउँमा जन्मिएको हुँ भन्न पनि लाज लाग्न थालिसकेको थियो। साथीहरूले पाखे भन्ने हुन् कि भनेर डर लाग्थ्यो।
कलकत्ताबाट एसएलसी पास गरेपछि मैले तपा गौमुखीका पोस्ट पढ्ने मनसाय प्रकट गरे। दिदीको बिहे भइसकेको थियो। दाइ उच्च शिक्षाका लागि काठमाडौँ गइसक्नु भएको थियो। आमाले म एक्लै हुन्छु, यही पढ छोरी भनेर दिने कर गर्नुभयो। तर म मानिनँ। आमा, घर बसेर प्रगति हुँदैन, प्रगति गर्नलाई घरबाट बाहिर निस्कने गर्छ। अहिले प्रगति गर्ने समयमा पारिवारिक माया मोहमा डुबे भने प्रगति गर्न सकिन्न। यो मेरो उमेर भनेको प्रगति गर्ने उमेर हो। त्यसैले म अहिले कठोर परिश्रमका साथ प्रगतिको मैदानमा सफलतासँग युद्ध भिड्दैछु। मलाई नरोक्नुहोस् आमा। आमा केही भन्नु भएन। दिनभरि चिन्तित देखे आमालाई। शुक्रबारको दिन भएकोले साँझमा बुबा पनि आइपुग्नु भयो। वार्षिक परीक्षा पनि सकियो त, स्कुल कति दिन बिदा हो बुबा? एक हप्ता, बुबाले छोटो उत्तर दिनुभयो। मैले हतार हतार खाना पकाए। तिनैजनाले खाना खायौँ र आहत कोठातिर लाग्यौँ। मैले पल्लो कोठामा आमा बुबाले गुणगान गफ गरिरहेको रेडियो बन्द गरेर चाल मारेर सुने। आमाले दिउँसो आमा र म बीच भएको कुरा सबै बुबालाई सुनाउँदै हुनुहुन्थ्यो। बुबाले मलाई दमक पढाउने कुरामा सहमति जनाउनु भयो र पढाइ सुरु भइसक्यो, भोलि नै पठाउनु पर्छ भनेको सुने। खुसीले रातभर निद्रै परेन। बुबाले मलाई दमक लिएर जानुभयो र क्याम्पस बोर्डमै डेरा खोजेर राख्नुभयो। अनि निकै बेर अर्थ उपदेश दिनुभयो। बुबाको स्कुल सुरु भइसकेकोले फर्किहाल्नुभयो। म डेरा बसेको पर्सिपल्ट क्याम्पस पुगे। सर्वप्रथम फर्म भर्नु थियो। म प्रशासनमा गएर फर्म मागेर भर्न थालेँ। फर्म भर्न नजानेर पटक पटक म्याडमलाई सोद्धा झर्केर त्यति पनि भर्न आउँदैन भन्दै गाली गरिन्। मैले दोहोऱ्याएर सोध्ने आँट गरिन। अल्मलिँदै फर्म लिँदै थिएँ। छेउमै एउटा गाउँले केटो उभिएको थियो। म अल्मलिएको देखेर उसले यहाँ यस्तो भर्नु, यहाँ यस्तो भनेर सिकाउँदै गयो। हेर्दा त नपत्याउँदो सोझो देखिन्थ्यो, तर उसको चतुर्याईदेखि म छक्क परे। म सहरको रमझममा भुलिएकी मान्छे गाउँलाई वास्तै पनि गर्दिन थिए, तर उसले मलाई ठुलै गुण लगाए जस्तो लाग्यो मलाई। हामीले परिचय गर्यौँ। उसको नाम चित्रबहादुर रहेछ। ऊ गाउँका के कुरा सुनाउँदै अरूलाई आश्चर्यचकित पार्दै थियो। त्यति बेला मलाई म पनि गाउँले हुँ भन्न मन लाग्थ्यो। अलिअलि गर्दै मेरो ध्यान चित्रेतर्फ तानिन थाल्यो। त्यसैले होला ऊ त धेरै नजिकको साथी लाग्न थाल्यो। मलाई मात्र होइन, चित्रे एक दिन कलेज आएन भने सबैलाई चासो हुन्थ्यो। पर्सिदेखि जाडो बिदा भनेर सरले सूचना सुनाउनु भयो। भोलिपल्ट चित्रे आएन। हामीले आजै घर गयौँ क्यारे भन्ने अड्कल काट्यौँ। त्यस दिन मलाई टाउको दुखेकाले अन्तिम घन्टी नपढी कोठामा आएँ अनि खाना पकाएर खाएँ र बेलुकाको 8 बजेदेखि नै सुतेँ। निकै बेर निन्द्रा परेन। चित्रेलाई निकै बेर सोचे। साह्रै रमाइलो मान्छे थियो। कलेजमा कहिले दिक्क नलाग्ने, हँसाइ रहन्थ्यो। अब कति दिन भेट नहुने हो। होइन, मलाई चित्रेको यादले किन यति धेरै सताउँछ? आखिर को हो चित्रे मेरो? के म चित्रे प्रति आकर्षित हुँदैछु? अनेक कुरा खेलाउँदै सिरक पनि उठु उठु परे।
I'm not afraid to die.
हुनुहुन्छ कृष्ण सर्तुङ्गे र केबी पौडेलको साथमा अनलाइन रेडियो कार्यक्रम सिर्जनाका आवाजहरू। चित्रले मलाई मेरो गाउँ जाउँ भन्यो। मैले सजिलै सहमतिमा टाउ हल्लाएँ। मैले उसको गाउँ कति टाढा छ ख्यालै गरिन। जब हामी लेटाङदेखि उकालो चढ्यौँ म थकित भएर हिँड्नै सकिन। मैले चित्रेको हात समाते बाटामा चित्रेले यो लाली गुराँसको बोट हो, यो कटुसको रुख हो, यो हर्राको बोट हो, अनि त्यो कुहु कुहु आवाज निकाल्ने कोइली चरी हो भन्दै चिनाउँथ्यो। म एकदमै अनबलमा पर्थे। म अनि झर्किँदै भन्थे तिमी त सहरमा हुर्केकी मान्छे, खुल्ला आकाश त राम्रोसँग देखेकी थिएन होला। यस्ता बोट बिरुवाहरू र कोइली भाका कसरी चिन्थ्यौ त? थाहा छ हामीलाई त जुनसँग खेलेर हुर्केका। आकाशमा जुनलाई हेर्दै कहिले जुनलाई पछ्याउँथ्यौ, कहिले जुनले हामीलाई पछ्याउँथ्यो। चित्रेले त्यसो भन्दा मलाई गाउँको याद छलझली आयो। मलाई कसैले पाके भने खुसी हुन्छु जस्तै लाग्थ्यो। वास्तवमा हामी गाउँमा जन्मिएर गाउँले जीवन भोग्न पाउनेहरू त साँच्चै महानको रहेछौँ। मलाई गाउँमा जन्मिएकोमा मनमाउने गर्व लागिरहेको थियो। मैले ठट्टा पारामा चित्रलाई आज हामी जुनसँग खेल्ने है भने। चित्रले हाँस्दै आजदेखि औँसी सुरु भयो भन्यो। हिँड्दा हिँड्दै म अनेकौँ कुरा सोच्दै एकोरी रहेछु। चित्रले झस्काउँदै सोध्यो, ल सबै थाहा हुनेले त हुनेले भन त यो चाहिँ के को रुख हो? भन्दै खनिउको रुख देखायो। मैले हत्तपत्त खनिउ भने। सानै छँदा खनिउका बोट वरिपरि घुम्दै जिक्राले खनिउ कोट्याएर खाएको सम्झँदै थिए। चित्रले मलाई फेरि पनि एउटा पहेँलो सेतो फुल फुलेको रुख देखायो। यो के को रुख हो? भन्दै सोध्यो। म त सम्झन खोज्छु नामै आएन। अनि टार्दै भने, यहाँ आफूलाई कस्तो भोक लागिरहेको छ, पहिले खाजा खाने ठाउँमा आइपुग्योस् अनि मात्र भन्छु भनेर घुर्की लगाए। अनि त्यो बोटको नाम सम्झने प्रयास गर्न थाले। यतिसम्म थाहा छ मलाई त्यो बोटको बारेमा, आँपका भन्दा अलि ठुला लाम्चा पात, ठुलो रुख, सेतो सेतो पहेँलो फुलेको एक खालको मिठो बासना आउने। गाउँमा हुँदा हाम्रो हजुरबाले हामीलाई एउटा डाली दिएर पूजाका लागि टिप्न पठाउनुहुन्थ्यो। हामी रुखमा चढ्न नसकेर भुइँमा झरेका टिपेर ल्याउँथ्यौँ। यतिसम्म थाहा हुँदा हुँदै पनि कति प्रयास गर्दा पनि सम्झन सकेकी थिइनँ। म यसो उकालोमा हेर्छु, अलि माथि एउटा खाजा खाने ठाउँ टुक्रे पनि देखिँदै हुन्छ। त्यहाँ नपुगी मैले चित्रलाई त्यो फुलको नाम बताउनु थियो, भूकम्प। म एक्कासी चिच्याएछु अनि यताउति हेरेँ। मोबाइल भाइब्रेसनमा थियो। बिहानको 5 बजिसकेछ। उही चित्रेको मिसकलले खाट फर्किँदा केही दिन अगाडि आएको भूकम्पको झचल्कोले भूकम्प भन्दै चिच्याएर बिउजेछु। बिउजिने बित्तिकै मैले सपनामा सम्झन नसकेको फुलको नाम सम्झे, चुवा। म बेलुका टाउको दुखेर बेलैमा चित्रलाई सम्झँदै सुतेकाले यो सपना देखेछु। तर मलाई बिउजेकोमा पश्चाताप लाग्यो, किनकि मैले सपनामा चित्रलाई चुवा भन्नै नपाई बिउजिए। यसरी आफ्नो यथार्थ कथालाई चाहिँ कथाको माध्यमबाट हामीलाई देखाइदिनु भएको छ हाम्रो चाहिँ पविता घिमिरेजीले पास्तरबाट। एकदमै राम्रो रहेछ। तपाईँ हामीलाई पनि सुन्नको लागि जो हाम्रो श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई पनि एकदमै सुन्नको लागि रमाइलो लाग्यो होला। हामी यहाँ चाहिँ हाम्रो नन्दराम सर हुनुहुन्छ, सोनम सर, हाम्रो कृष्ण सर्तुङ्गे सर, हामी एकदमै खुसी छौँ यो कथा वाचन गर्न पाउँदाखेरि र तपाईँहरूलाई सुनाउन पाउँदाखेरि। उहाँको यो रचना एकदमै राम्रो छ, एकदमै खुसी लाग्यो। फेरि पनि आउँदा दिनहरूमा तपाईँ लगायत हाम्रा जति पनि श्रोताहरू हुनुहुन्छ, जति पनि सर्जक हुनुहुन्छ, तपाईँहरूले पनि आफ्ना लेख रचनाहरूलाई चाहिँ हाम्रो इमेल ठेगानामा पठाउनु होला। इमेल ठेगाना रहेको छ sahitya.sangeet@gmail.com, sahitya.sangeet@gmail.com, र अर्को ठेगाना रहेको छ nepaliliterary@gmail.com, nepaliliterary@gmail.com। यी दुईटा ठेगानामा तपाईँहरूले हामीलाई चाहिँ आफ्ना लेख रचनाहरू पठाउन सक्नुहुनेछ र तपाईँहरूले पठाउनु होला। तपाईँले पठाएका लेख रचनाहरूलाई हामी वाचन गर्नेछौँ एउटा कार्यक्रममा। यो कार्यक्रममा हामीले वाचन गर्न नसके फेरि अर्को कार्यक्रममा तपाईँहरूका रचनाहरूले भाग पाउनेछन्। त्यो कारणले तपाईँहरूले त्यसमा टेन्सन नगर्नु होला, आफ्नो रचना पनि पठाउनु होला। र भन्दै अब योभन्दा पछाडि तपाईँहरूलाई एउटा फेरि साङ्गीतिक मनोरञ्जनको लागि एउटा गीत हामी तपाईँहरूलाई सुनाउँदै फेरि हामी पुनः उपस्थित हुनेछौँ।
Oye, hanyo, 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 oye, tanyo, 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 oye, hanyo, hanyo, hanyo. देशमा शान्ति ल्याउनलाई त हामीलाई पनि मन छ हो, मलाई मात्रै हुन देऊ न त्यसपछि त बन्छ हो कुर्सी तारा त देशमा शान्ति ल्याउनलाई त हामीलाई पनि मन छ हो, मलाई मात्रै हुन देऊ न त्यसपछि त बन्छ हो कुर्सी ताना त कुर्सी ताना त सुन्तली एक दिन पक्कै बन्छ संविधान बाटोली बन्छ 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 संविधान कोसिस गरिराखेका छौँ कुर्सी ताना कुर्सी ताना तर्खै सुन्तली एक दिन पक्कै बन्छ संविधान पर्खै बाटोली बन्छ 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 संविधान मान्छे विदेश पठाएर बाहिर हिँड्नै भएको छैन पत्रकारले सताएर कुर्सी ताना कुर्सी ताना पर्खै सुन्तली एक दिन पक्कै बन्छ संविधान पर्खै बाटोली बन्छ 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 संविधान
कति हेर्छु तिमीले बाटो आँसुसँग रुजी रुजी कति हेर्छु तिमीले बाटो आँसु झारी रुझी रुझी वेदनाको भारी बोकी बाँचे हुन्छु म नि आमा, यसपालि नि छटका छैन छटपटाई बस्छु आमा। तिज आयो भन्छन् गाउँमा कसको मन रुने होला, तिज आयो भन्छन् गाउँमा कसको मन रुने होला, सबैसँग भेटघाट हुन्थ्यो रमा हुन्थ्यो खुसी आमा, यसपालि नि छटका छैन छटपटाई बस्छु आमा। नबन्नुहोस् है दुखी सबै खुसीसँगै मनाउनुहोस् है, नबन्नुहोस् है दुखी सबै खुसीसँगै मनाउनुहोस् है, जस्तो हुन्छ खुसी छु म हात जोडी बस्छु आमा, यसपालि नि छटका छैन छटपटाई बस्छु आमा, मेरा लागि डर्ने तिमीले नपकाए हुन्छ आमा, मेरा लागि डर्ने तिमीले नपकाए हुन्छ आमा। उहाँको यो टिज विशेष साह्रै मिठो र यसपालि माइती घरमा पुग्न नपाउने एउटा वेदना व्यक्त गर्नुभएको रहेछ गजल मार्फत। यी शब्दले साह्रै मिठा शब्दहरू समेटिरहेको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु निर्मला पौडेल, तपाईँलाई आगामी दिनहरूमा पनि यस्ता यस्ता लेख रचनाहरू पठाउन नभुल्नुहोला। यो हाम्रो सिर्जनाको आवाज कार्यक्रमबाट प्रसारण हुनेछ र अब हामी कार्यक्रमको अन्त्यतर्फतिर हामी लागिसकेका छौँ र अब बिदा माग्न पनि पर्ने स्थिति देखिरहेको छ। उहाँ प्राविधिकमा रहनुभएका हाम्रा नन्दराम खड्का र सोनम पुनले हात हालिरहनु भएको छ र इसारा पनि गरिरहनु भएको छ, हामीलाई छुट्याइएको निर्धारित समयहरू सकिसकेको छ भन्ने जानकारी दिइरहनु भएको छ र अब हामी पनि छुट्नु पर्ने हुन्छ। तपाईँहरूलाई यस रात्रिकालीनको मिठो सपनासँगै धेरै धेरै सम्झना दिँदै फेरि यस कार्यक्रमदेखि हामी बिदा हुँदै अर्को हप्तामा फेरि यसै समय र यसै बार हामी आउने अनुमति लिँदै अहिले हामी सञ्चालक कृष्ण सर्टिङ्गे र केपी पौडेल एकैसाथ बिदा हुन चाहन्छौँ। नमस्ते।